मुख्तसर सहीह बुहारी, इसमें से आज हम करेंगे पेज 712 पे बहालते इकामत गिरवी रखना, किताबुर रहन फिल हदर। रहन किसको कहते हैं? रहन कह लीजिए, उर्दू में हम रहन कहते हैं। फी अल हदर यानी जब आप अपने घर में हैं, क्योंकि कुरान पाक में जो आयत है उससे क्या शक पड़ता है लोगों को कि रहन रखना सिर्फ सफर के दौरान जायज है। कहाँ लिखा है ये? सूरत बकरा के बिल्कुल आखिर में, जहाँ सूद वगैरह की आयात है। तो यहाँ इससे ये पता चलेगा कि जरूरी नहीं है कि आप सफर की हालत में ही करें। जिस तरह दौरान सफर कोई चीज गिरवी रखी रखाई जा सकती है, इसी तरह आम दिनों में रखा जा सकता है। कुरान पाक में गिरवी के लिए आप लफ्ज गिरवी भी तो देखिए ना, गर गिरवी, अगर आप थोड़ा सा उर्दू के लफ्जों को भी खेलें तो उसके अंदर से भी मानी निकलते हैं। कुरान पाक में गिरवी के लिए सफर की शर्त इत्तफाकी है, क्योंकि हजर में गिरवी रखना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से साबित है। नीज गिरवी रखी हुई चीज से फायदा उठाने की ममानियत है, अलबत्ता चारा डालने के एवज इसका दूध इस्तेमाल किया जा सकता है, इस पर सवारी भी की जा सकती है। यानी किसी ने आपके पास कोई चीज अमानतन रखी कि रख लो, या आपको वो देकर उसके बाद पैसे दे दिए, आप उसकी चीज इस्तेमाल नहीं कर सकते। लेकिन वो चीज ऐसी है कि जिस पे आपका कुछ खर्चा उठ रहा है, मसलन कोई किसी ने अपनी भैंस आपके पास रखवा दी कि ये रख के मुझे 1 लाख रुपया दे दो। अब वो भैंस है, उसको चारा चाहिए ना, जब आपने उसको चारा डाला तो वो दूध भी देगी, तो चारा डाला तो दूध इस्तेमाल आप कर सकते हैं, इस्तेमाल भी कर लेंगे। लेकिन अगर कोई ऐसी बेजान चीज है, कोई सोने की 2 चूड़ियां आपको दे देता है कि ये रख लें और मैं बाद में आपसे ले लूंगा, फिर आप उसको पहन नहीं सकते। बात वाज़े? तो कुछ बातें अब हम इस बाब में पढ़ेंगे इसके बारे में। अर्रहनु मरकूबुं व महलूब, गिरवी के जानवर पर सवार होना और इसका दूध पीना। عن ابي هريره رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم الزهر يرقب بنفقته اذا كان مرهونا ولبن الدر يشرب بنفقته اذا كان مرهونا وعلى الذي يرقب ويشرب النفقه। हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु से रिवायत है कि उन्होंने कहा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सवारी का जानवर अगर रहन है तो बकदर खर्च इस पर सवारी की जा सकती है, और अगर दूध वाला जानवर गिरवी है तो खर्च के इवज इसका दूध पिया जा सकता है, सवार होने और दूध पीने वाले के जिम्मे इसका खर्चा है। बात वाज़े? सिंपल है। मरहूना जमीन से फायदा उठाना किसी हालत में दुरुस्त नहीं। अगर इसे ठेके पर दे तो वो रकम कर्ज से हटा दी जाएगी, तो ऐसा करना जायज है, या खुद काश्त करे और पैदावार तकसीम करके मालिक के हिस्से के मुताबिक इसका कर्जा कम करे। आप देखिए इतने छोटे छोटे मसले हमारे दीन में, और जो लोग हदीसें नहीं पढ़ते वो ये बातें कैसे समझेंगे आज? यानी अफसोस के साथ कहना पड़ता है ना कि हमारी उम्मत का बड़ा ही मसला इल्म से दूरी है। इतनी बारीकियां जो दीन बताए, फिर उम्मत का ये हाल हो जो आज है। हम दूसरों के कवानीन के एक एक नुक्ते को पढ़ने पे मजबूर कर दिए जाते हैं बाज़ुकात, लेकिन अपने दीन की बड़ी बड़ी चीज़ें नहीं पढ़ते। अल्लाह ताला में हिदायत दे। इज़ख तलफ राहिन वल मुर्तहिन, अगर राहिन, राहिन कौन होता है? रहन रखवाने वाला। और मुर्तहिन कौन होता है? जिसके पास रखवाया। किसी बात में इख्तलाफ करें तो क्या किया जाए, यानी किसकी बात ठीक होगी? عن ابن عباس رضي الله عنهما أن النبي صلى الله عليه وسلم قضى أن اليمين على المدى عليه। हज़रत इब्ने अब्बास रज़ी अल्लाहु अन्हुमा से रिवायत है कि रसूलुल्लाह ने ये फैसला किया था कि मुदई अलैह पर कसम वाजिब है। मुदा अलैह यानी जो दावा करे, समझ रहे हैं? मुदई अलैह क्या हुआ? यानी गिरवी शुदा जमीन में इख्तलाफ की सूरत यूं होगी कि गिरवी रखने वाला कहे कि मैंने सिर्फ जमीन गिरवी रखी है, जबकि गिरवी कबूल करने वाला दावेदार हो कि दरख्त भी इसमें शामिल हैं। अब दावेदार को अपने दावे के सबूत के लिए दलील यानी गवाह पेश करना होंगे, बसूरत दीगर गिरवी रखने वाले की बात कसम लेकर तस्लीम कर ली जाएगी। समझ आ रहे हैं? यानी एक दावा कर रहा है, एक जिसके ऊपर कर रहा है, तो वक्त और हालात के मुताबिक देखा जाएगा कि किसने दावा किया और किसने दावा नहीं किया। तो बात का खुलासा क्या निकला? अभी ये छोटा सा बाबी था कि किसी की चीज़ें हजर में भी गिरवी रखी जा सकती हैं। दूसरी बात है गिरवी रखी हुई चीज़ को इस्तेमाल नहीं किया जा सकता। तीसरी बात है कि अगर जिस चीज़ को गिरवी रखा गया उस पर कोई खर्च उठता है तो फिर उससे फ़ायदा उठाया जा सकता है। تیسری بات یہ کہ اگر کسی کی زمین ہے تو اس پہ کاشتکاری کی ہے تو اس پہ پھر حساب کتاب ہوگا، یعنی ہر چیز حساب اور کتاب کے ساتھ ہوگی۔ اور میں سوچتی ہوں کہ ہمارے دین میں لکھت پڑھت کی کتنی اہمیت ہے، لیکن افسوس کی بات ہے کہ آج ہم مسلمان لکھت پڑھت کے نام سے بھی ڈرتے ہیں۔ اللہ تعالی ہماری اصلاح فرمائے۔ اگلا باب ہے پیج 714، غلام آزاد کرنے کے باب میں، کتاب فی العتق و فدلہ، غلام آزاد کرنے کا باب۔ عن ابی ہریرہ رضی اللہ عنہ قال قال النبی صلی اللہ علیہ وسلم ایما رجل اعتق امرا مسلما استنقذ اللہ بکل عضو منہ عضو منہ من النار۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے، انہوں نے کہا رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص کسی مسلمان غلام کو آزاد کرے گا تو اللہ تعالیٰ آزاد کردہ غلام کے ہر عضو کے بدلے اس کا ہر عضو دوزخ سے آزاد کرے گا، یعنی رغبت ہے دوسروں کو آزاد کرانے کی۔ ایک روایت میں یہاں تک اضافہ ہے کہ غلام کی شرمگاہ کے عوض آزاد کرنے والے کی شرمگاہ کو جہنم سے آزادی مل جائے گی، چونکہ شرک کے بعد سب سے بڑا گناہ زناکاری ہے، اس لیے خصوصی طور پر اس کا ذکر کیا گیا۔ تو کتنی بڑی بات ہے نا، آپ کے جسم کے اعضاء معاف ہو جائیں گے ان کے گناہ، تو جب وہ جسم کا حصہ جنت میں جائے گا تو پورا جسم بھی تو ساتھ ہی جائے گا نا۔ پھر اگلا کیا ہے، ایو الرقاب افضل، کون سا غلام آزاد کرنا افضل ہے۔ عن ابی ذر رضی اللہ عنہ قال سالت النبی صلی اللہ علیہ وسلم ایو العمل افضل قال ایمان باللہ و جہاد فی سبیلہ قلت فأي الرقاب افضل قال اغلاها ثمنا وانفسها عند اهلها قلت فإن لم افل قال تعين صانعا او تصنع الحرقه قال فإن لم افل قال تدعو الناس من الشر فإنها صدقه تصدق بها على نفسك۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے، انہوں نے کہا میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے پوچھا کہ کون سا عمل افضل ہے، آپ نے فرمایا اللہ پر ایمان لانا اور اس کی راہ میں جہاد کرنا۔ میں نے عرض کیا کون سا غلام آزاد کرنا افضل ہے، آپ نے فرمایا جس کی قیمت زیادہ ہو اور اپنے مالک کی نظر میں نہایت پسندیدہ ہو۔ میں نے عرض کیا اگر میں یہ نہ کر سکوں، آپ نے فرمایا تو پھر کسی کاریگر کی مدد کر، یعنی جب پیسے نہیں دے سکتے تو ہاتھ سے مدد کرو، یا کسی بے ہنر اناڑی کو کوئی کام سکھا دو۔ میں نے عرض کیا اگر یہ بھی نہ کر سکوں، آپ نے فرمایا تم لوگوں کو نقصان نہ پہنچاؤ، یہ بھی ایک صدقہ ہے جو تو نے اپنے اوپر کرنا ہے۔ ایک روایت میں سانے بامانی کاریگر کے بجائے دعائی ہے، اس کا معنی کہ جو تباہ حال فقر و فاقہ میں مبتلا ہو اس کی مدد کرو۔ خلاصہ کیا نکلا کہ کسی کو دے نہیں سکتے، پیسے نہیں ہیں تمہارے پاس، تو کوئی جان سے مدد کر دو، مال نہیں لگا سکتے، وقت لگا دو، کوئی سکل دے دو، اللہ نے تمہیں کوئی صلاحیت دی ہے اس کو دوسروں کے فائدے میں لے آؤ۔ اگلا باب کیا ہے، اذا اعتق عبدا بین اثنین او امتا بین شرکا، مشترکہ غلام یا لونڈی کو آزاد کر دینا۔ ان عبداللہ ابن عمر رضی اللہ عنہما ان رسول اللہ صلی اللہ علیہ وسلم قال من اعتق شركا له في عبد فكان له مال يبلغ ثمن العبد قوم العبد عليه قيمة عدل فاعطى شركاءه حصصهم واعتق عليه العبد وإلا فقد اعتق منه ما اعتق۔ حضرت عبداللہ بن عمر رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص مشترک غلام میں سے ایک حصہ آزاد کر دے، پھر اس کے پاس پورے غلام کی قیمت جتنا مال بھی ہو تو انصاف کے ساتھ اس کی قیمت لگائی جائے اور دوسرے شرکا کا حصہ وہ ادا کرے، پھر غلام اس کی طرف سے آزاد ہو جائے گا، ورنہ غلام جتنا آزاد ہو چکا اتنا ہی آزاد رہے گا۔ یعنی مختلف لوگ ایک ہی غلام کے اندر ہیں، وہ حصے دار تو پھر کیسے ہوگا۔ اب آج چونکہ یہ صورتحال ہے نہیں، اس لیے آپ کو ہمیں اس کی زیادہ فکر نہیں ہے۔ خطا و نسیان فی اطاقتی و طلاقی و نحوی ہی، آزاد کرنے، طلاق دینے اور اسی طرح دیگر معاملات میں غلطی اور بھول ہو جائے۔ عن ابی ہریرہ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم ان اللہ تجاوز لی عن امتی ما وسوست به صدورها ما لم تعمل او تکلم۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ انہوں نے کہا رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا بے شک اللہ تعالیٰ نے میری امت کو وہ باتیں معاف کر دی ہیں جو ان کے دلوں میں وسوسے کے طور پر آئیں، یہاں تک کہ ان پر عمل نہ کریں یا زبان سے نہ نکالیں۔ یہ آپ کا کل کا سوال تھا، آگے جواب۔ दिल में आता है। देखिए हम इंसान है ना, किसी का घर गंदा देखा, यही कैसी औरत है, आ सकता है। कोई भी चीज देखे, दिन रात हमारे जहनों में लोगों के बारे में राय बनती है, बस करना क्या है कि उसको जुबान पे ना लाए, बस फिर वहां इंशाल्लाह खत्म होगा। तो इंसान के दिल में जो ख्याल आते हैं, अगर बुराई पर अमादा करें तो इसे वसवसा कहा जाता है, अगर कारे खैर की दावत दें तो ये इल्हाम है। इस हदीस से पता चला कि नियत के बगैर अगर भूल चूक से लफ्ज़ तलाक मुँह से निकल जाए तो इसे तलाक नहीं होती, यानी इतना बड़ा अमल भी गैर इरादे के नहीं होता। इज़ा क़ाला लियाबदी ही हुवल्लाही व नवा इत्क वल इशाद बिल इत्क, जब कोई अपने गुलाम से कहे ये अल्लाह के लिए है और नियत आज़ाद करने की हो, नीज़ आज़ाद करने में गवाह बनाना, यानी जब किसी गुलाम से ये कि मैंने ये काम अल्लाह के लिए किया और नियत आज़ाद करने की हो, नीज़ आज़ाद करने में गवाह बनाना। वनहु रदी अल्लाह अन्हु अन्नहु लम्मा अकबला युरीदुल इस्लामा वमा हु गुलामुहु दल्ला कुल्लु वाहिद मिनहुमा मिन साहिबिही फ़क़बल बाद ज़ाक अबू हुरैरा तजालिसु नमा नबी सल्लल्लाहु अलैहि वसल्लम फ़क़ाल नबी सल्लल्लाहु अलैहि वसल्लम या अबा हुरैरा तहाज़ गुलामुक क़द अताक फ़क़ाल अमा इन्नी उशहिदुक अन्नहु हुर्रु قال فهو حين يقول يا ليلة من طولها وأنائها على أنها من دارة الكفر نجت। हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु से रिवायत है कि जब वो मुसलमान होने के इरादे से आए तो इनके साथ इनका ग़ुलाम भी था, लेकिन रास्ते में भूल कर दोनों अलग अलग हो गए। फिर वो ग़ुलाम इस वक्त वापस आया जब अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास बैठे हुए थे, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अबू हुरैरा ये तेरा ग़ुलाम हाजिर है। इस पर अबू हुरैरा ने कहा कि मैं आपको गवाह करता हूँ कि ये ग़ुलाम आज से आज़ाद है। रावी का बयान है कि इस वक्त अबू हुरैरा ये शेर पढ़ रहे थे, है प्यारी गो कठन है लंबी मेरी रात, पर दिलाई इसने दारुल कुफर से मुझको निजात। हर बंदा देखिए अपने दिल के जज्बात का इजहार करता है ना, इसी तरह बुखारी के एक रिवायत में कि आप गवाह रहें कि वो गुलाम अल्लाह के लिए है। इमाम बुखारी की गरज यह है कि इस किस्म के गैर सरीह अल्फाज इस्तेमाल करने से उस वक्त आज़ादी मोतबर होती है जब नीयत हो। तो असल चीज़ फिर क्या है, नीयत। नीयत के साथ जब कोई काम करेंगे तो वो हो जाएगा इंशाल्लाह। इतकुल मुशरिकी, क्या किसी मुशरिक गुलाम को भी आज़ाद किया जा सकता है, ये सवाल है। यानी कोई मुशरिक किसी गुलाम को आज़ाद करे तो क्या उसको अजर मिलेगा, ये मतलब है इसका। अन हकीम इब्न हिजाम रदी अल्लाह अन्हु अन्नहु आतक फिल जाहिलियती मियत रकबत व हमल अला मियती बईरन फलम्मा असलमा हमल अला मियती बईरन वातक मियत रकबत क़ाल फसअलतु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम व ज़कर अल हदीस व क़द तक़द्दम फी ज़कातिन। हज़रत हकीम बिन हिज़ाम रज़ी अल्लाहु अन्हु से रिवायत है, उन्होंने ज़माने जाहिलियत में 100 ग़ुलाम आज़ाद किए और 100 ऊँट लोगों को सवारी के लिए दिए थे। जब वो मुसलमान हुए तो 100 ऊँट मज़ीद लोगों को सवारी के लिए दिए और 100 ग़ुलाम आज़ाद किए। हज़रत हकीम रज़ी अल्लाहु अन्हु कहते हैं कि मैंने रसूलुल्लाह से सवाल किया, फिर वो तमाम हदीस जो पीछे गुजर चुकी है किताबु ज़कात में उसका ज़िक्र है। क्या पता चला, काफिर की कोई नेकी कबूल नहीं होती, ना ही आखिरत में सवाब होगा। हाँ, मुसलमान बंदों पर उसकी मेहरबानी है कि कुफर के ज़माने की उनकी नेकियां कायम रहती हैं इस्लाम लाने पे। बात समझे, एक शख्स कुफर पे था, नेकियां करता था, अब मुसलमान हो गया, जब वो मुसलमान होगा ना तो कुफर की सारी नेकियां भी उसके पलड़ में डाल दी जाएंगी। इसके ऑपोजिट एक काफिर कुफर पे नेकियां करता रहे तो उसकी ज़ाया हो गई, तो अकाउंट तो खोला ही नहीं, तो पैसे किस में जमा होने थे नेकियों के। तो अल्लाह ताला हमें ऐसे शिर्क और कुफर से बचाए जो नेकियों की कबूलियत में रुकावट बने। मन मालका मिनल अरबी रकीकन, अगर कोई शख्स किसी अरबी गुलाम का मालिक हो जाए तो क्या ये दुरुस्त है। अन अब्दुल्लाह इब्न उमर रदी अल्लाह अन्हुमा अन्न नबी सल्लल्लाहु अलैहि वसल्लम अगार अला बनिल मुस्तलिकिन वहुम गारून वनामुहुम तुस्का अलल माई फकतल मुकातिलतहुम वसबा ज़रारियहुम व असाब यौमइज़िन जुवैरियत रदी अल्लाह अन्हा। हज़रत अब्दुल्ला बिन उमर रदी अल्लाह अन्हुमा से रिवायत है कि रसूलुल्लाह ने कबीला बनु मुस्तलिक पर इस वक्त हमला किया जब वो गफलत में थे और इनके जानवरों को चश्मों पर पानी पिलाया जा रहा था, लिहाजा आपने जंगी आदमियों को कत्ल कर दिया, इनकी औरतों और बच्चों को कैद कर लिया और उसे हज़रत जुवैरिया रदी अल्लाह अन्हुमा आपके हाथ में आई। اس سے پتہ چلا کہ عرب کو غلام بنایا جا سکتا ہے کیونکہ بنو مستلق عرب کے قبیلے خزایہ سے ہیں. عن ابی ہریرۃ رضی اللہ عنہ ما زلت احب بنی تمیم منذ ثلاث سمعته یقول هم اشد امتی علی الدجال قال وجاءت صدقاتهم فقال رسول اللہ صلی اللہ علیہ وسلم هذه صدقات قومنا وكان سبية منهم عند عائشة فقال اعتقيها فإنها من ولد اسماعيل. حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے, انہوں نے فرمایا میں بنی تمیم سے برابر محبت کرتا رہتا ہوں جب سے ان کے متعلق میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے تین باتیں سنی ہیں. آپ فرماتے تھے میری امت میں سے دجال پر یہی لوگ زیادہ سخت ہوں گے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کا بیان ہے کہ ان کی طرف سے زکوٰۃ آئی تو رسول اللہ نے فرمایا یہ ہماری قوم کی زکوٰۃ ہے, اور ان میں ایک لونڈی حضرت عائشہ کے پاس تھی جس کے متعلق آپ نے فرمایا اسے آزاد کر دے کیونکہ یہ حضرت اسماعیل علیہ السلام کی اولاد سے ہے. اصل میں بات کیا تھی کہ حضرت عائشہ نے نظر مانی تھی کہ اسماعیلی غلام کو آزاد کروں گی, کیونکہ حضرت اسماعیل کی اولاد سے کسی غلام کو آزاد کرنا اللہ کے ہاں بہت مقام رکھتا ہے. آپ نے وہ صبح شام کی دعاؤں میں ایک دعا پڑھی ہے نا, لا الہ الا اللہ وحدہ لا شریک لہ لہ الملک لہ الحمد وہو علی کل شیء قدیر. ایک دفعہ پڑھیں تو 10 اسماعیلی غلاموں کی آزادی کی بات ہے. تو یہ اللہ تعالیٰ کی طرف سے برکت ہے کہ چھوٹے چھوٹے کاموں پہ اتنی نیکیاں. بہرحال کراہیت و تطاولی علی الرقیق, غلام پر دسترازی کرنا ناجائز ہے. وعنہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال لا یقل احدکم اطعم ربک ودیع ربک اسقی ربک ولیقل سیدی و مولائی ولا یقل احدکم عبدی امتی ولا قن و فتایا فتاتی و غلامی. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے, رسول اللہ سے بیان کرتے ہیں آپ نے فرمایا تم میں سے کوئی شخص اس طرح نہ کہے تو اپنے رب یعنی مالک کو کھانا کھلا, اپنے رب کو وضو کرا اور اپنے رب کو پانی پلا, بلکہ یوں کہو اپنے سردار اپنے آقا کو, اور کوئی تم میں سے یوں نہ کہے میرا بندہ میری بندی, بلکہ یوں کہے میرا خادم خادمہ اور میرا غلام. تو اس لفظ کا استعمال اس لیے منع ہے کہ حقیقی ربوبیت کا لفظ اللہ کے لیے ہے, یہ لفظ کسی مخلوق کے لیے نہیں ہے. قرآن پاک میں اضافت کے ساتھ یہ لفظ غیر اللہ کے لیے آیا ہے, جیسے کہ سورہ یوسف میں بھی آتا ہے, تو پتہ چلا کہ یہ نہیں تحریمی نہیں ہے, یعنی یوز تو کیا جا سکتا ہے لیکن کسی نسبت کے ساتھ. اذا اتى احدکم خادمہ بطعامہ, جب کسی شخص کا خادم اس کا کھانا لائے. وعنہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم اذا اتى احدکم خادمہ بطعامہ فلم یجلسہ معہ فلیناولہ اللقمۃ او لقمتین او اکلۃ او اکلتین فانہ ولیا علاجہ. حضرت ابو ہریرہ رضی اللہ عنہ ہی سے ایک اور روایت ہے کہ وہ رسول اللہ سے بیان کرتے ہیں کہ آپ نے فرمایا جب تم میں سے کسی کے پاس اس کا خادم کھانا لے کر آئے تو اگر اس کو اپنے ساتھ نہ کھلا سکے تو اس کو ایک دو لقمے یا کھانے کی چیز میں سے کچھ نہ کچھ ضرور دے دینا چاہیے, کیونکہ اس نے اس کو تیار کرنے کی زحمت اٹھائی ہے. خادم کو اپنے ساتھ بٹھانے کا حکم استحباب ہے, یعنی پسندیدہ ہے, اگر ایسا ممکن نہ ہو تو کم از کم ایک دو لقمے اس کو ضرور دینے چاہیے. اذا ضرب العبد فلیتجنب الوجہ, اگر کوئی اپنے غلام کو مارے تو چہرے پر مارنے سے پرہیز کرے. وعنہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال اذا قاتل احدکم فلیجتنب الوجہ. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ ہی سے روایت ہے کہ وہ رسول اللہ سے بیان کرتے ہیں کہ آپ نے فرمایا تم میں سے کوئی اگر کسی کو مار پیٹ کرے تو چہرے پر مارنے سے پرہیز کرے. پسندیدہ نہیں ہے, تفسیر میں ہم نے پڑھا کہ عورت کو اگر کوئی مارتا ہے تو چہرے پہ نہیں مارے گا. ما یجوز من شروط المقاتب, مکاتب سے کون سی شرطیں جائز ہیں؟ مکاتب کون ہوتا بھائی؟ کون سا سورت نور نہیں پڑھی آپ لوگوں نے؟ دیکھیے مکاتبت ایک ٹرم ہے, جب کوئی غلام اپنے مالک کو یہ کہے کہ میں تم سے آزاد ہونا چاہتا ہوں, اس کی قیمت 10,000 کرون ہے, وہ کہے گا آج سے جو کام تم مجھ سے لوگے اس کو میری پے سمجھو گے, جس دن 10,000 کا کام میں کر لوں گا میں آزاد ہو جاؤں گا, اس کو مکاتبت کہتے ہیں. ٹھیک ہے. عن عائشة رضي الله عنها أن بريرة رضي الله عنها جاءت تستعينها في كتابتها ولم تكن قدت من كتابتها شيئا، قالت لها عائشة ارجعي إلى أهلك فإن أحب أن أقضي عنك كتابتك ويكون ولاؤك لي فعلت، فذكرت ذلك بريرة لأهلها فأبوا وقالوا إن شاءت أن تحتسب عليك فلتفل ويكون ولاؤك لنا، فذكرت ذلك لرسول الله صلى الله عليه وسلم فقال لها رسول الله صلى الله عليه وسلم أبتعي فاتقي فإنما الولاء لمن آتق. قال ثم قام رسول الله صلى الله عليه وسلم فقال ما بال أناس يشترطون شروطا ليست في كتاب الله، من اشترط شرطا ليس في كتاب الله فليس له، وإن اشترط مية شرط شرط الله أحق وأوثق. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ بریرہ رضی اللہ تعالیٰ عنہ ان کے پاس اپنی کتابت میں مدد لینے آئی. کون تھی بریرہ؟ عائشہ کی لونڈی تھی. اور اس وقت تک انہوں نے اپنی کتابت میں سے کچھ نہیں ادا کیا تھا. حضرت عائشہ نے ان سے کہا کہ تم اپنے مالک کے پاس جاؤ، اگر وہ چاہیں میں تمہاری جانب سے ادا کر دوں، لیکن تمہاری ولا مجھ کو ملے. ولا کیا ہوتا ہے؟ آزاد کرنے اور کرانے والے کے بیچ میں تعلق ہوتا ہے ولایت کا، تو میں ادا کر دوں گی. حضرت بریرہ نے اس کا ذکر اپنے آقا سے کیا تو اس نے انکار کر دیا اور کہا کہ اگر ان کو ثواب کی خواہش ہے تو ایسا کر دے، مگر تمہاری ولا میرے پاس رہے گی. حضرت عائشہ نے رسول اللہ سے ذکر کیا تو آپ نے فرمایا تم اسے خرید کر آزاد کر دو، ولا تو اسی کو ملے گی جو آزاد کرے گا. پھر رسول اللہ نے کھڑے ہو کر خطبہ ارشاد فرمایا ان لوگوں کو کیا ہو گیا جو ایسی شرطیں عائد کرتے ہیں جن کی اللہ کے قانون کی روح سے اجازت نہیں. جو شخص ایسی شرط لگائے جو اللہ کی کتاب میں نہ ہو تو اس شرط کا اس کے لیے نفاذ نہ ہوگا، چاہے وہ 100 مرتبہ شرط لگائے، اور اللہ کی شرط ہی سب سے زیادہ معقول اور مضبوط ہے. تو کیا پتہ چلا؟ غیر مشروع شرائط نہیں لگانی چاہیے. البتہ جائز اور مشروع شرائط کا اعتبار کرنا ضروری ہے. کسی شرط کا اللہ کی کتاب میں نہ ہونے کا مطلب کیا ہے؟ کہ اس کا جواز یا اس کا وجوب اللہ کی کتاب سے ثابت نہیں ہے. یعنی ظاہر ہے کہ دین ہمارا دلیل کا دین ہے، ہر چیز دین کے ساتھ دلیل کے ساتھ چلتی ہے. تو ساری بات کا خلاصہ کیا نکلا؟ کہ اللہ تعالیٰ نے اتنے خوبصورت قوانین دیے ہیں غلاموں کو آزاد کرنے کے، یہ جو کچھ بھی ہم نے پڑھے ہیں، ٹھیک ہے آج ہمیں غلام نظر نہیں آتے، لیکن اس کی وجہ آج آپ دیکھ لیں کہ اسلام نے کتنے اچھے میئرز لیے ہیں کہ کس طریقے سے غلاموں کو آزاد کر دیا جائے، اور آج اس کا نتیجہ ہم دیکھ رہے ہیں. اللہ تعالیٰ سے دعا ہے کہ اسی طرح ہم دنیا سے برائی کا، خرابیوں کا خاتمہ کریں اور ایسا ہوتا ہوا دیکھیں. جہاں بھی اسلام عملی طور پہ لاگو ہوگا یاد رکھیے کہ وہاں خیر ہی خیر ہوگی. تو یہاں پہ وقت پورا ہوا، اگلا چیپٹر بہت خوبصورت ہے ہبا کے بارے میں، اللہ نے چاہا تو اس کو پھر پڑھیں گے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.